أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته الحمد لله بنعمته تتم الصالحات ہم سب اللہ تعالیٰ کی توفیق سے یہاں تک پہنچے ہیں جنتی جب جنت میں جائیں گے تو وہاں جا کر جو پہلا کلمہ ان کی زبان سے ادا ہوگا وہ ہوگا الحمد للہ الذی ہدانا لہذا ساری تعریفیں اس ذات کے لیے ہیں اس اللہ کے لیے ہیں جس نے ہمیں یہاں آنے کا راستہ سجھا دیا اور اس کی اجازت اور اس کے حکم کے بغیر ہم یہاں پہنچنے والے نہیں تھے۔ یہ کلمہ تو آپ انشاءاللہ سورۃ الاعراف میں پڑھیں گے آٹھویں پارے میں، لیکن جب بھی کبھی علم کی محفل میں آئیں جیسے کہ آج ہم بیٹھے ہیں تو یہی سوچ لے کر آیا کریں کہ اللہ یہ صرف تیری شان ہے کہ تو ہمیں یہاں لے آیا۔ دنیا کے کام تو اتنے ہیں کہ جس کو علامہ اقبال نے کہا تھا کہ تو نے مجھے دنیا میں اب کیوں بھیجا، کارے جہاں دراز ہے اب میرا انتظار کر۔ حقیقت یہ کہ اس دنیا میں اتنی کشش ہے کہ انسان باوجود پوری کوشش کے اپنے آپ کو اسے آزاد نہیں کر پاتا۔ نتیجہ کیا نکلتا ہے کہ ایک انسان اپنے آپ کو اتنا مصروف سمجھتا ہے، میں نہیں کہتی کہ مصروف ہوتا ہے، میں سمجھتی ہوں کہ وہ اپنے آپ کو اتنا مصروف سمجھتا ہے کہ پانچ وقت کی نماز بھی پڑھ لے تو بڑا سر پہ احسان ہے کہ جی نماز نہیں پڑھتی، کہاں علم کے لیے آنا اور علم کے لیے بلایا جانا۔ تو ساری بات کا جو اینڈ اپ ہے وہ کیا ہے کہ آپ اور میں یہاں صرف اور صرف اللہ کی توفیق سے بیٹھے ہوئے ہیں۔ بہت رکاوٹیں آ سکتی تھیں ہمارے آج نہ آنے کی، جیسے بہت سارے آپ سے بہت زیادہ لوگ ہیں جو ادھر آنے کے خواہش مند بھی ہیں، ارادے بھی ہیں، لیکن کچے پکے ہیں، اسی لیے ابھی تک پہنچ نہیں سکے۔ ہر دن یہاں پہنچ کر بھی الحمدللہ کہا کریں اور یہاں سے اٹھ کر بھی الحمدللہ کہا کریں تاکہ آپ اور میں بہترین طریقے سے اگلے دن بھی آ سکیں۔ کنٹینیو کرتے ہیں الحمدللہ، ہمارا پہلا ویک، پانچ پارے پورے ہوئے۔ پانچواں پارہ ہم نے جس موضوع پہ کیا تھا وہ خیانت تھی۔ الحمدللہ اسٹوڈنٹس نے اس پہ ایکٹیویٹیز بھی بنا کر بھیجی اور کچھ چیزیں ہمیں خیانت کے موضوع پہ سمجھنی ہیں، اسی سے انشاءاللہ تعالی ہم بات کو آج شروع کریں گے۔ نوٹس جتنے لیں گے اتنا آپ کا دل، آپ کا دماغ آپ کا ساتھ دے گا۔ آج سائنس نے بھی اس چیز کو ثابت کر دیا کہ جب ہم کچھ لکھنے لگ جاتے ہیں تو قلم کی نوک کے ساتھ ساتھ ہمارا برین بھی فوکسڈ ہو جاتا ہے۔ آپ کے سامنے بھی چیز لکھی ہو نا، پھر بھی اس کو خود لکھیے، آپ دیکھیے گا لکھنے کے دوران ہی آپ کو یاد ہو جائے گی۔ تو تھوڑی سی بات کروں گی خیانت کے موضوع پہ، اور جو ہمارے پاس ایکٹیویٹیز ہیں پچھلے حصے میں سے وہ بھی دیکھ لیجئے، کیونکہ جیسے آج آپ کے گروپس ہوئے آپ بھی گروپس میں اسی قسم کی ایکٹیویٹیز انشاءاللہ اپنی بنایا کریں گے اور انشاءاللہ وہ دوسروں کی گائیڈنس کے لیے فائدہ دیں گی۔ پانچویں پارے کا ٹاپک تھا خیانت، اور پورے پارے میں سے جو چھوٹے چھوٹے چنکس کہہ لیجئے، جن چیزوں کو آپ یہ کہہ سکتے ہیں کہ جو آپ کے میرے لیے ایک دفعہ دوبارہ اس پارے کو نیا کر دیں گے، ایک کیا تھا، قل لہم قولا بلیغا، قل لہم فی انفسہم قولا بلیغا۔ نبی صلی اللہ علیہ وسلم کو حکم دیا گیا تھا کہ دلوں میں اترنے والی بات کیجئے، آپ کا میرا بھی یہی گول ہونا چاہیے۔ زیادہ باتیں نہ کریں، بٹ جو بھی کریں، جس کے بھی کریں، اس کے دل میں اتر جائے۔ آپ ماں ہونے کے ناطے اپنے بچوں سے کوئی بات کر رہی ہیں یا آپ بیوی ہو کے شوہر سے کچھ منوانا چاہتے ہیں، دعاؤں میں یہ دعا شامل کر لیں کہ اللہ ہماری باتوں میں تاثیر پیدا کر دیں۔ اس پہ ایک لیکچر بھی ہوا تھا دو چار مہینے پہلے، باتوں میں تاثیر کیسے، میرا خیال ہے یو کے یا لندن سے ہوا تھا، آپ لوگ بعد میں دیکھ سکتے ہیں، اس میں کافی ٹپس دی گئی تھیں، آپ اس سے فائدہ اٹھا سکتے ہیں۔ پھر دوسرا ہم نے شوہر اور بیوی کی حد بندیاں دیکھی تھی، الرجال قوامون علی النساء۔ آپ کو یہ ایک مائنڈ میپ دکھ رہا ہے، ایک بڑی سی امبریلا، اللہ، اس کے نیچے ہسبینڈ، پھر وائف۔ جب شوہر بیوی اللہ سے ڈرتے رہتے ہیں اور اللہ کے ساتھ ان کے معاملے اچھے ہوتے ہیں نا، تو وہ ایک دوسرے کے لیے بھی بہترین ہوتے ہیں۔ پھر دوسری سلائڈ میں دیکھیے، فصالحات قانتات حافظات للغیب۔ ایک اچھی بیوی کی خوبیاں ادھر لکھی ہوئی ہیں، اللہ میرے اندر سب سے زیادہ اور آپ کے اندر میرے سے زیادہ ڈال دے، تاکہ لوگ ہمارے دین کو برا نہ کہیں، हर औरत का ही अपने घर वालों से मामला बड़ा खूबसूरत होना चाहिए, लेकिन जब दीन पढ़ी पढ़ाई औरतों का मामला हो तो वो दूसरों से ज़्यादा अच्छा हो, ताकि लोग उसको भी दीन के नाम पर डाल दें कि दीन इनको ये अच्छी बातें सिखाता है। जब हम दीन के नाम पे और ज़्यादा सख्त हो जाते हैं, रूढ़ हो जाते हैं, तो वो सारी बातें फिर दीन को पड़ती हैं। अल्लाह ताला हमें दीन को बातें सुनवाने से बचा ले। फिर इसी तरह मसलन घर बैठे हुए बग़ैर वजह के और निकलने वाले अल्लाह के रस्तों में बराबर नहीं हो सकते। ला यस्तविल काइदून मिनल मोमिनीन गैर उलिल दरर वल मुजाहिदून। दुआ किया कर अपने लिए कि अल्लाह कभी दीन का कोई मौका आए जैसे आज आया, तो मैं घर ना बैठूं, मेरी गाड़ी निकले, मेरी हरकत हो, मेरा वक्त लगे, मेरा पैसा लगे, मुझे पसीना आए, तो ये दीन सीखने सिखाने या उसकी खिदमत के लिए आए, ना कि मैं दुनिया के कामों में सिर्फ खपती रहूं। फिर इसी तरह अल्लाह ताला ने दर्जों की बात की है कि वकुल्लम वादल्लाहुल हुस्ना, वादे तो सबसे ही अच्छे हैं, लेकिन वफद्दलल्लाहुल मुजाहिदीन अलल काइदीन, मेहनत करने वाले जिद्दोजहद करने वालों को बहरहाल बैठने वालों पर दर्जे मिलेंगे, और ये तो जाके पता चलेगा जन्नत में। कितने लोग हैं जो आला जन्नतों में पहुंचे होंगे और हम जैसे ढीले सुस्त लोग बैठे होंगे नीचे की किसी जन्नत में और हसरत करेंगे, कुछ वक्त मिलता, कुछ हम भी कर लेते, आज हम भी आला जन्नतों में होते। आज दुनिया में भी तो हम स्टेटस कॉन्शियस हो गए ना, तो क्या हम आखरत और जन्नत के स्टेटस को नहीं पाना चाहेंगे? फिर इसी तरह से जन्नत की तरफ भागना, ये भी हमने पिछले पारे में सीखा था। फिर इसी तरह से आप देखिए कि खयानत के मौजू पे चूँकि बहुत ज़्यादा बात पारे में थी, अभी इंशाल्लाह मैं आपको समअप भी करवाऊँगी कि अल्लाह ताला खयानत करने वालों को पसंद नहीं करता। इंसाफ के साथ गवाहियाँ देने वाले बन जाओ। और जो मुनाफिक की अलामतें, उसमें एक बड़ी अलामत क्या है कि जब उससे कोई अमानत रखी जाए तो वो उसमें खयानत करता है। अब सवाल पैदा होता है कि खयानत क्या होती है, तो चंद चीज़ें नोट कीजिएगा समअप के तौर पर आपके मेरे लिए कि किस तरीके से आपने मैंने अपने आप को खयानतों से मचाना है। आप देखिए कि आज हमारे कल्चर में लफ्ज़ खयानत आते ही माल रुपया पैसा आने लगता है, ये एक बड़ा लिमिटेड सा तसव्वुर है खयानत का। और अगर मैं आपको इस मौजू की अहमियत बतलाना चाहूँ तो सही मुस्लिम की वो रिवायत जो आप में से एक एक को आती है, मेरा गुमान है कि वो क्या है कि मुनाफिक की चार अलामतें हैं और चार में से एक अलामत अमानत रखी जाए तो खयानत की जाए। गोया कि आप कह सकते हैं कि खाइन या खयानत करने वाला मुनाफिक होता है। ये असल में निफाक ही की बीमारी को हम पढ़ने वाले हैं कि खयानत इतनी बुरी चीज़ है कि इंसान अपने आप को ईमान से निकाल कर निफाक में ले जाता है। अरबी ज़ुबान में इसको गिश भी कहते हैं और गुल या गुलूल भी कहते हैं। और मोमिनों की सिफत क्या है सूरत मोमिनून, अब आप नोट्स लेंगे, यही नोट्स में से आपके क्वेश्चन होंगे कल के ग्रुप्स में, इसलिए केयरफुली लिखिएगा, और जो नहीं लिख सकते उसको छोड़ दीजिए, जो लिख सकते हैं वो लिखेंगे। सूरत मोमिनून की आयत 8 में आता है वल्लज़ीना हुम लियमानातिहिम वहदीहिम राउन, यानी सच्चे मोमिनों की पहचान क्या है कि वो अपने वादों और अपनी अमानतों की हिफाजत करते हैं। यानी खयानत मुनाफिक की पहचान है, तो अमानत की अदायगी मोमिन की पहचान है। और याद रखिए कि मुनाफिकों का ये तरीका था कि नबी सल्लम तक को भी ये इल्ज़ाम दिया करते थे कि शायद आप भी कोई दीन के मामले में खुर्द बुर्द करते हैं। पीछे हम पढ़ चुके हैं सूरत आल इमरान 161 में कि वमा काना लिन नबी ये अय यगुल, कि नबी को नहीं ये सजता कि वो खयानत करे, और जो कि खयानत करेगा क़्यामत के दिन उसी चीज़ के साथ आएगा। चूँकि नबी सल्लम बहुत नरम मिजाज थे, दिल के नरम थे, खैर ख्वाह थे, तो हर एक की बात सुन लेते थे, उसी में मुनाफिकों की भी सुन लेते थे, तो उनकी हिमायत कभी कभी कर दिया करते थे। तो अल्लाह ताला ने उससे भी आपको रोक दिया। पूरे दो रुकू हमने पढ़े हैं पांचवें पारे में कि खयानत करने वालों की तरफ से आप झगड़ा मत कीजिए। फिर इसी तरह सूरत अनफाल नोट कीजिए 58 नंबर इन्नल्लाहा ला युहिब्बुल खाइनीन, अल्लाह मोहब्बत ही नहीं करता खयानत करने वालों से। आज के बाद अगर खयानत से बचने के लिए और कोई बात याद ना रहे तो ये याद रखिए, अगर मैं ये चाहती हूँ कि अल्लाह मुझसे मोहब्बत करे तो मुझे खयानत नहीं करनी। और सूरत मोमिन का नंबर नोट कीजिए 19 यालमु खाइनत अलायुनी वमा तुख्फिस सुदूर, अल्लाह आँखों की खयानत को और सीने की खयानतों को भी जानता है। नबी सल्लम की अहादीस से भी हमें खयानत के बारे में बहुत ज़्यादा ताकीद मिलती है। मुस्नद अहमद अबू उमामा बाहली नाम नोट कीजिए, اللہ کے نبی کی روایت لے کر آتے ہیں کہ مومن کی طبیعت اور فطرت میں ہر خصلت ہو سکتی ہے سوائے خیانت اور جھوٹ کے، یعنی مومن نہ تو جھوٹا ہوتا ہے اور نہ خائن ہوتا ہے۔ اور کمزوریاں ہو سکتی ہیں، لالچ ہے، سستی ہے، کبھی کبھی بے حیائی کے کسی کام میں ملوث ہو سکتا ہے، غیبت بھی ہو جاتی ہے مومن سے، لیکن وہ خیانت نہیں کرتا۔ اور ترمذی کی ایک روایت میں آپ نے فرمایا کہ سچا اور امانت دار تاجر قیامت کے دن انبیاء، صدیق اور شہداء کے ساتھ ہوگا۔ تو یہاں سے آپ کو سچائی اور امانت کا مقام بھی سمجھ آئے گا۔ اگلی روایت نوٹ کیجیے، ابو داؤد میں ہے، سفیان بن اسید سے کہتے میں نے خود سنا کہ اللہ کے نبی نے فرمایا یہ بہت بڑی خیانت ہے کہ تم اپنے بھائی سے کوئی جھوٹی بات بیان کرو اور وہ تم کو سچا سمجھتا ہو۔ ذرا سا روک کے اس پہ بات کروں گی۔ بعض دفعہ اللہ تعالیٰ آپ کو ایسا سٹیٹس دے دیتا ہے معاشرے میں کہ آپ ایک باعزت شخص ہیں۔ مثلا اگر آپ یہاں قرآن سیکھنے آ رہی ہیں، آپ کی فیملی کو بھی پتہ ہے، آپ کی دوستوں کو بھی پتہ ہے کہ آپ قرآن کی طالب ہیں، میں قرآن پڑھا رہی ہوں، اب لوگ مجھ سے اور آپ سے کیا ایکسپیکٹ کریں گے کہ میں جو کہوں گی وہ ٹھیک ہوگا۔ اب اگر میں نے غلط بات کہہ دی نعوذ باللہ، اور آپ سب نے سوچا کہ چونکہ میں نے کی ہے تو ٹھیک ہی ہوگی، تو یہ میری خیانت ہوگی۔ میرا خیال ہے اس کے بعد تو بندے کا سر جھک جاتا ہے۔ اپنے مقام کو پہچانیے، کبھی کسی کے سامنے جھوٹی بات نہیں کرنی، یہ خیانت ہوگی۔ روب ہوتا ہے کبھی کبھی کسی کا، اس انداز کے جھوٹ کو بھی آپ نے خیانت سے تعبیر کیا۔ پھر آپ دیکھیں حضرت انس جو نبی صلی اللہ علیہ وسلم کے خادم خاص تھے ایک طویل عرصہ تک، کہتے ہیں کہ اللہ کے نبی نے کبھی کوئی خطبہ نہیں دیا، یعنی درس یا سپیچ یا لیکچر، کہ جس سے پہلے آپ نے یہ نہ فرمایا ہو کہ لا ایمان لمن لا امانت لہ، کہ جس کے اندر کوئی عہد کا پاس نہیں، جس میں امانت نہیں، اس کے اندر تو ایمان ہی نہیں ہے، یعنی اس کا دین نہیں ہے جس میں عہد نہیں ہے، اور جس کے پاس امانت نہیں ہے اس کے اندر ایمان نہیں ہے۔ تو آئیے تھوڑا سا اس کو عملی پریکٹس کے اندر دیکھتے ہیں کہ امانت ہوتی کیا ہے۔ تو امانت وہی ہے جس سے ایمان ہے، امن، مومن، مومنہ۔ اور امن کہتے ہیں پیسفل کو۔ عربی زبان میں امانت کا مطلب کیا ہے؟ کہ کسی شخص پر کسی بات میں بھروسہ کرنا۔ یہ جب آپ اور میں کہتے ہیں نا کہ ہم ایمان لے آئے اللہ پہ، تو اصل میں ہم اللہ پہ بھروسہ کرتے ہیں، ہم سرنڈر کرتے ہیں کہ ہمیں اللہ پہ اعتبار ہے، وہ جو کہہ رہا ہے وہ ٹھیک کہہ رہا ہے۔ ٹھیک ہے، اب جو چیز کسی کے سپرد کر دی جاتی ہے اس کا خیال رکھنا۔ اب آپ میں جب اس کو دیکھیں گے تو ہر بات امانت ہے، ہر چیز، ہر عہدہ امانت ہے، ہر ذمہ داری امانت ہے۔ ہمارے ہاں تو بہت ہی محدود سا تصور ہے نا، روپیہ آپ ایسا کسی نے رکھا، آپ آرام سے لا کے دے دیں گے، تو شکر ہے امانت ادا ہوئی۔ یہ بھی وہی کرتے ہیں جن کو اللہ کا خوف ہوتا ہے، زیور، پیسہ، نقد۔ کل کسی سے میری بات ہو رہی تھی کسی محفل کے دوران، میری تو حیرت گم ہو گئی کہ کچھ جگہ، یہاں کی بات نہیں ہے، کہیں اور کی بات تھی، آپ لوگ نہ پریشان ہو، کچھ ٹیچرز چوری کرتی ہیں اسکولس میں، کین یو بلیو؟ مجھے تو نیند ہی نہیں آئی سوچ کے۔ یہ بات ٹیچرز چوری کرتی ہیں، ایک دوسرے کے بیگ میں سے چیزیں نکال لیتی ہیں، پھر پکڑی بھی جاتی ہیں۔ آپ ان ٹیچرز کے ہاتھ میں اپنے بچوں کا مستقبل دے رہے ہیں، وہ کیا سکھائے گی؟ وہ 10 دفعہ حدیث اور آیتیں پڑھ کے سنا دے، اس کا اپنا عمل گواہ اس بات کا کہ وہ اس کا حق نہیں ادا کر رہی۔ جو یاد رکھیے، آپ کا میرا اپنا کردار بہت اہم ہے۔ پھر امانت کی دو بڑی قسمیں ہم نے دیکھی تھی، ایک ہے اللہ کی امانتیں اور ایک ہے بندوں کی امانتیں۔ اللہ کی امانتیں بہت آسان ہیں، سب کو پتہ ہے۔ سب سے پہلے تو کلمہ لا الہ الا اللہ، ہم گواہی دیتے ہیں، تو گواہی دینا اور کلمہ پڑھنا اللہ تعالیٰ کے ساتھ ایک قسم کا قول و اقرار ہے۔ ٹھیک ہے، تو اللہ تعالیٰ کی ذات پہ اعتبار، پھر اسی طرح ہر بات پہ اعتبار۔ پیچھے بھی دیکھا ہم نے، انا ردنا الامانت علی السماوات والارض، وہ اور امانت کیا تھی؟ اطاعت کی، یعنی دوسری امانت اللہ کے حق میں کیا ہے؟ اس کی بات مانی جائے۔ رب کو مانتے ہو تو رب کی بھی مانو، اپنے رب کے ساتھ اپنا تعلق ایسا نہ رکھو کہ رب 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 کہتے جاؤ لیکن اس کی بات نہ مانو۔ آپ میں سے کوئی ماں ایسے بچے کو پسند نہیں کرے گی جو آپ کو ماں تو کہے لیکن آپ کی بات نہ مانے۔ آپ کبھی ایسے شخص کو اپنا اسٹوڈنٹ نہیں کہیں گے جو آپ کو استاد تو کہے لیکن آپ کی بات نہ مانے۔ تو لہٰذا اللہ کو ماننا اور اللہ کی بات کو ماننا، یہ اللہ کے حق کی امانتیں ہیں۔ پھر ساری شریعت اس میں آ جائے گی۔ 5 وقت کی نماز امانت ہے، اگر آپ نے میں نے جو نماز نہیں پڑھی، قیامت کے دن اللہ کو پورا حق ہے کہ اس خیانت کے بارے میں آپ سے مجھ سے پوچھ سکے۔ یہ پورا دین امانت ہے، شریعت امانت ہے۔ پھر اسی طرح آپ دیکھیے کہ اللہ نے آپ کو مجھے کچھ اور بھی دیا، آنکھ، کان، زبان، یہ کس کی دی ہوئی ہیں؟ اللہ کی. کیا آپ نے میں نے کچھ پیسے دیے تھے اللہ کو کہ ہماری دو آنکھیں ہو جاتی؟ جن کی آنکھ نہیں ہوتی وہ کیوں نہیں ہوتی؟ اللہ نے ان کو نہیں دی. تو پھر دوسری چیز کہ آپ کی میری ذات، مائی سیلف، مائی باڈی از امانہ. جب اللہ نے آپ کو مجھے یہ جسم دیا، آپ دیکھیے میں نے آپ نے کچھ نہیں کیا جس کے بدلے میں یہ جسم ملا ہو، سمجھیے گا اس کو، بڑی باریک بات ہے. اب تو ہم احساس پہ نیکیاں کرتے ہیں نا کہ اس کے بعد جنت ملے گی اور جنت میں بہت کچھ ملے گا، تو ہم کہہ سکتے ہیں کہ جنت میں جو نعمتیں ملیں گی ہماری اس دنیا کی محنتوں کا نتیجہ ہوں گی. اتنی بات تو کلیئر ہے نا. لیکن آج اس دنیا میں جو ملا ہے ہمارا کیا ایمان ہے؟ اللہ تعالیٰ کہتے ہیں فَكَيْفَ تَكْفُرُونَ بِاللَّهِ وَكُنْتُمْ أَمْوَاتًا فَأَحْيَاكُمْ. یعنی آپ اور میں پہلے مردے تھے، ہم تو نہیں وہ ہندو دھرم کی طرح جنم در جنم کا عقیدہ رکھتے کہ ایک جنم میں نیکیاں کر لو تو اگلے جنم میں تم جو وہ بھگوان بن جاؤ، اگر ایک جنم میں گناہ کرو تو کتے اور سور بن جاؤ گے. ہمارا تو ایمان نہیں ہے نا. تو اب جو آج مجھے ملا ہے آپ کو، یہ امانت ہے. آپ کا میرا جسم امانت ہے، نہ میں نے آپ نے مانگا نہ اس کے لیے کچھ پے کی، یہ جسم آپ کا میرا نہیں. لہٰذا ہم اپنے جسم کے ساتھ جو چاہیں وہ نہیں کر سکتے. آنکھ امانت، کان امانت، ہاتھ امانت. تو جس نے چیز دی ہوتی ہے اس کی مرضی سے استعمال کی جاتی ہے. ساری دنیا کی دولت دے کر بھی ہم آنکھ نہیں خرید سکتے، تو باقی کیا باقی رہ گئی؟ اسی لیے پھر اسلام میں خودکشی حرام ہے. تو پھر آپ نے یہ بھی دیکھا پیچھے کہ خودکشی کرنے والا بھی خائن ہوتا ہے، اور آنکھوں کی خیانتوں کو بھی اللہ جانتا ہے. ابھی میں نے آپ کو آیت بھی نوٹ کرائی ہے. پھر آنکھوں سے وہ دیکھنا ہے جس کے دیکھنے کا اللہ نے حکم دیا. اگر آپ کی میری آنکھیں غلط چیزیں دیکھتی ہیں تو ہماری آنکھ خیانت کرتی ہے، اسی طرح ہماری زبان اور ہمارے کان کا بھی معاملہ ہے. تو لہٰذا اپنے جسم کو اللہ کے حکم کے مطابق استعمال کرنا ہے انشاءاللہ تعالی. اور سب کو پتہ ہے کہ آنکھوں کی خیانت کیا ہے، کانوں کی اور زبان کی امانت کیا ہے. اس کے اوپر تو ہم ہمیشہ ہی بات کرتے ہیں، لیکن یہ ہے کہ آپ دوسرے کے اور اپنے جسم کو کسی قسم کا نقصان نہیں دے سکتے. اسی سے پھر اگر ہومو سیکشوالیٹی، لیسبینزم، آج کئی ایسے لوگ دعوے دار ہیں کہتے ہیں ہمارا جسم ہے ہماری مرضی، تو نہیں، آپ کا جسم نہیں ہے، آپ کے پاس یہ جسم اللہ کی امانت ہے. ٹھیک ہے، اب یہ کانسیپٹ تو سمجھ آ گیا. اب چلتے ہیں دوسری چیز کے اوپر کہ انسانی معاملات حقوق العباد میں کیا مانتے ہیں اور اس میں خیانت کیسے ہوتی ہے. تو پہلی بات ہے کہ انسان کا ہر تعلق اور ہر رشتہ امانت ہے. بیٹی ہونے کے ناطے آپ ذمہ دار ہیں اس بات کی کہ آپ اپنے ماں باپ کے بارے میں ان کے حقوق اور ان کے معاملات کو پورا کرتی ہیں کہ نہیں کرتی. ہر رشتہ، بیوی ہونے کے ناطے ہم اپنے شوہروں کے آگے جواب دیں، اور اسی طرح ہر رشتے کے اندر ہم موجود ہیں. کیونکہ آپ کے میرے اوپر بہت ساری امانتیں پڑی ہوئی ہیں. سورۃ نساء 58 میں بھی اللہ تعالیٰ کہتے ہیں کہ امانتیں ان کے اہل کے سپرد کر دو. اب ہوتا کیا ہے کہ جب آپ انسانوں کو کوئی چیز دیتے ہیں، امانتوں میں بعض دفعہ کہتے ہیں چھوٹی موٹی چیزوں کی ہم کیئر نہیں کرتے. آپ دیکھیے کہ بچوں سے پینسل لی، بیٹا پینسل دینا، پھر واپسی نہ کی، غلط بات ہے. آپ کے بچے کی تربیت اچھی نہیں ہوگی. اپنے لیے نوٹ کیجئے، چھوٹی موٹی چیزوں کو لیجئے. کسی کی بک پڑھنے کے لیے لی، پڑھ کر اس کو واپس کیجئے. کبھی کوئی لے جاتے ہیں چیز استعمال کی، واپس نہیں لاتے. برتن ہے کسی کے، آپ کے گھر میں کھانا آیا، فوراً برتن واپس نکالیے، ان کو صاف کر کے ان کو واپس کر دیجئے. کیونکہ یہ چیزیں بعض ہم اپنا سمجھتے ہیں، ماں کے گھر کے اس کی چیز اٹھا کر لے آئے، یہ اچھی لگی، اچھا میں یوز کر لوں، بعد میں دینا بھول گئے. تو یاد رکھیے وہ معاف کر دیں تو ان کی مرضی ہے، لیکن اگر قیامت کے دن وہ پوچھنا چاہیں تو کر سکتے ہیں. تو آپ کہہ سکتے ہیں کہ کچھ ایسی خیانتیں جو ہم بلا ارادہ کرتے ہیں، دانستہ یا غیر دانستہ ہوتی ہیں. تو اس کے بارے میں اپنے آپ کو چیک کیجئے، کیا میں لوگوں سے چیز لے کر ان کو واپس کر دیتی ہوں، اور کیا میں اتنی ہی چیز استعمال کرتی ہوں جتنا کہا جاتا ہے. کبھی کہتے ہیں اچھا ایک فون کروں، پہلے تو پیڈ فون ہوتے تھے موسٹلی، ذرا دینا فون ایک کال کروں، پانچ چھ کال کر لینی، چلو جی کوئی بات نہیں، کیسا ہے. پھر آپ دیکھیے پڑوسی ہیں، ان کی مشین کبھی لے لی، اچھا استعمال کر کے واپس کرتی ہوں، صحیح استعمال نہ کی، گندی کر کے واپس کر دی، دھوئی نہیں، پھر اگلے کو مانگنی ہی پڑی، ایسے نہیں کرنا. اچھا تو پہلی چیز انسانی معاملات میں کیا ہے کہ آپس میں جو لین دین میں چھوٹی موٹی چیزیں ہوں اس کی کیئر کریں. پھر اس طرح آپ دیکھیے عہدے امانت ہوتے ہیں. آپ میں سے جس کو بھی کوئی عہدہ ملتا ہے، چاہے وہ پیڈ جاب ہے آپ کی یا ذمہ داری ہے، آپ کو گروپ دیا جا رہا ہے، آپ کسی ریسیپشن پہ بیٹھے ہیں، ہر ذمہ داری ایک امانت ہے. آپ دن میں کہتے ہیں 8 گھنٹے کام کریں گے، اور باہر کے ملکوں میں تو پر آور پے ہوتی ہے، تو امانت ہے. आप एक घंटे में अगर काम नहीं कर रहे, बैठे बातें कर रहे हैं और समझे कि काम कर लिया, ये दुरुस्त नहीं है। बिला वजह छुट्टियाँ कर देना, ये दुरुस्त नहीं है। आप कभी हमारे असलाफ का अमल पढ़कर देखें कि जब पे लेते थे तो उस दौरान में अगर कोई उनको मिलने आ जाता था तो बल्ब बंद कर देते थे, उस वक्त को नोट करके कहते थे हमारे ये पैसे काट लीजिए क्योंकि इस वक्त में हमने अपना कुछ ज़ाती काम किया है। हज़रत अली रज़ी अल्लाह अन्हु के बारे में आता है कि जब खलीफ़ा थे, खलीफ़ा होना भी तो एक होता ही है ना, जैसे आज सदर हैं, वज़ीर हैं, MPA, MNA, तो रात के वक्त चिराग जलाकर काम कर रहे थे, तो इतने में इनके भाई इनको मिलने के लिए आ गए। जैसे ही वो आए तो हज़रत अली ने चिराग बुझा दिया। भाई ने कहा क्या हुआ? कहने लगे इस चिराग में तेल बैतुल माल से जल रहा था, यानी गवर्नमेंट के पैसों का था, और तुम मुझसे ज़ाती गुफ्तगू कर रहे हो, लिहाजा मैं अगर इस वक्त वो तेल जलाकर तुमसे बातें करूँगा तो ये ख़यानत होगी। बात है ना सोचने की। असल कुरान आपको ये बनाता है, कोई आपके सर पे पुलिस नहीं लग सकती, एहतसाब कमेटी, आजकल चारों तरफ शोर मचा हुआ है, गवर्नमेंट जो हिसाब चेक कर रही, अकाउंट्स चेक कर रही, देखिएगा लोगों ने जिन्होंने बचना है उन्होंने कई चोर दरवाजे इसमें से भी निकाल लेने हैं। सदर ज़ियाउल हक साहब ने सलात कमेटियाँ बनाई थी कि हुकूमत का फ़र्ज़ है कि नमाज़ों के वक्त में लोगों को छुट्टी दे और वो मस्जिदों में नमाज़ पढ़ें, लोग बाथरूम में घुस जाते थे। अब क्या करेंगे? आप पूरी नमाज़ पढ़ ली, लोगों ने जब पढ़ ली तो बाथरूम से वापस आएंगे। नबी सल्लम की जो कारनामा था, आपने शख्सियत बदली थी, जवाबदही का इजहार। फिर आप देखिए कि हमारे असलाफ में कोई ऐसे भी थे कि उस्ताद थे तो पढ़ा रहे थे, जब देखा लोगों ने कि इनकी उम्र बढ़ गई, इनके खर्चे ज़्यादा हैं, तो उनके थोड़ी सी पैसे बढ़ाने चाहे, कहने लगे जब मैं जवान था ज़्यादा काम करता था तो मुझे थोड़े देते थे, अब मैं बूढ़ा हो गया तो मुझे ज़्यादा देने लगे हो, ये ख़यानत होगी, मुझे उतना ही दो जितना मैं काम करता हूँ। तो याद रखिए ये सोच अगर इस मुल्क में आ जाए, करप्शन एक रात में ख़त्म हो जाएगी। आज हमारी करप्शन क्यों नहीं होती? फिर साहब देखिए, स्टूडेंट्स को नंबर्स दिए जाते हैं, ग्रेडिंग होती है, ये भी एक अमानत होती है, कौन किस दर्जे पे मेहनत करता है, किसने नकल मारी, किसने किया, तो ज़िंदगी के हर फील्ड में आप देखिएगा ऐसा होगा। बस लोग 400 BC करके नंबर ज़्यादा ले लेते हैं, क्या होगा? दुनिया में चार नंबर ही लिए हैं ना, तो बाद में एक मुश्किल होगी। तो ज़रूरत है इस बात की कि पैसे को, माल को, ज़ाती दूसरी चीज़ों को बेहतरीन तरीके से इस्तेमाल किया जाए। बस लोग एक सवाल करते हैं, अच्छा कोई हमारे साथ खयानत करे तो फिर हम तो कर ही सकते हैं ना। जैसे एक जगह मैंने वाकया सुनाया था कि किसी लोग जगह चंद दोस्त थे खाना खाने के, इनके ख्याल में होटल वाले ने उससे बहुत चार्ज ज़्यादा किया, खाना महंगा बेचा। अब वहाँ तो कुछ ना बोल सके, बाद में कहते हैं वॉशरूम में हाथ धोने गए तो गुस्से में थे, उनकी टूटियाँ और अंदर से कीमती डेकोरेशन पीस उठा के ले आए, घर लेकर आ गए वापस, तो जब रात को बैठे तो फिर फिक्र लग गई ये क्या किया। अब एक तरफ क्या था, हाँ जी उसने खाना महंगा दिया, हम उसके डेकोरेशन पीसेस ले आए, लेकिन दिल में आया कि जो भी अगर सस्ता महंगा था तो उनसे बात करते। रात को गिल्ट हुआ, अगले दिन जाकर वापस उनके जगह पे जहाँ से ली थी दी। ये मैंने सुनाया था फाफ़ोनी में पूरा वाक़या, कि उसमें नफ़से अमारा भी आ गया, नफ़से लवामा भी आ गया और नफ़से मुतमईना हो गया जब दे के सब आ गए। तो ज़िंदगी में याद रखिए, अल्लाह के नबी ने कहा वला तखुन मन खानका, उसकी ख़यानत ना करो जो तुम्हारे साथ ख़यानत करता है, यानी नहीं कर सकते। अगर आपकी कोई चोरी भी कर ले, जवाब में आप चोरी नहीं कर सकते। आप देखिए कि नबी सल्लम ग़ज़वे खैबर के मौके पे अगर आप देखें तो यहूद बहुत ताकतवर थे, अपने क़िलों में बैठे हुए जंगे लड़ रहे थे, और इतने में एक चरवाहा मुसलमान होके आ गया, अल्लाह के नबी के पास आया, कहने लगा अल्लाह के नबी मुझे हुक्म करे मैं क्या करूँ। आपने कलमा पढ़ाया, मुसलमान हुआ, कहा मैं जिहाद में जाना चाहता हूँ। कहा अच्छा ये बताओ ये बकरियाँ किसकी हैं? कहा ये तो यहूदी की हैं। अब आप क्या कहते, पकड़ लो, इन्हीं से तो लड़ाई हो रही है हमारी? नहीं। कहा जाओ आप इनकी बकरियां वापस करके आओ। वापस करके आओगे फिर आना। वो उधर गया और बकरियां वापस की, वापस जंग में आया, शहीद हो गया। अल्लाह के नबी ने फरमाया इससे उसने एक नमाज नहीं पढ़ी, कुछ नहीं किया, सिर्फ ला इलाहा इल्लल्लाह का इकरार किया और अमानत को अदा किया, अल्लाह ने इसको जन्नतुल फिरदौस दे दिया। तो ये किरदार पैदा करना है आपने मैंने, हालांकि यहूद तो कदम कदम पे मुसलमानों के साथ ख़यानतें कर रहे थे। फिर इसी तरह मरीज़ की बात भी एक अमानत होती है, डॉक्टर के पास जाकर या किसी रूहानी मुआले से या किसी आलिम दीन से कोई मसला पूछ लेता और अपना मसला बताता है तो ये बात दूसरों को नहीं बतानी चाहिए। वेस्ट में तो पाबंदी है, डॉक्टर कभी मरीज़ की बात दूसरे को बता ही नहीं सकता, उसको अगर कर दे तो सू कर देंगे कि आपने मेरी बात मेरी बीवी को क्यों बता दी। तो इसी तरह हमें भी इसी तरह से होना चाहिए। फिर बस ख़वातीन हर बात शोहरों को बताना फ़र्ज़ समझती हैं, स्कूल की बातें, साथियों की बातें, इधर की बातें, तो याद रखिए शोहर वो आपका है लेकिन अगर किसी और का राज है तो आप वो भी नहीं देंगे। फिर इसी तरह से बस जब हम क्या कहते हैं, अच्छा मैंने तुम्हें बताया तुम दूसरों को ना बताना, ये तो ख़यानत पर ख़यानत वाली कैफियत हो गई। तजस्सुस पे काबू कीजिए, मत पूछिए दूसरों से ऐसी बातें जो दूसरा आपको बताना नहीं चाहता। बस वो शौहर नहीं बताना चाहते कोई बात, आप इंसिस्ट करते हैं। कभी उनके घर वालों की बात होती है, उनकी बहन की बात है, माँ की है, तो ना बताएं। फिर इसी तरह खयानत के एक किस्म के, किसी का छुपके फ़ोन सुनना, ख़त पढ़ना, किसी की ईमेल चेक कर लेना, किसी का व्हाट्सएप चेक कर लेना, ये चीज़ें भी नापसंदीदा है। अल्लाह के नबी ने तो इतना ज़्यादा कहा कि अगर कोई छुप के किसी की बात सुन रहा है तो जाकर उसकी आँख फोड़ दो, इतना हुक्म है। तो ऐसा नहीं करना चाहिए आपको। मुझे घर में आप तो वो होते नहीं, लेकिन पहले कई के सेट्स होते थे, ऊपर से भी फ़ोन उठा लिया, नीचे से भी उठा लिया, अब लोग बैठ के सुनने लगे, कई एक्सचेंज वाले बैठकर बीच में बातें सुनते रहते थे, ये सब खयानत है। फिर इसी तरह हर मजलिस अमानत है, जैसे आप और मैं यहाँ बैठे हैं ना, ये मजलिस है। अब यहाँ इल्म की बातें तो आप जितनी मर्ज़ी बाहर भेजें, लेकिन अगर बिलफर्ज़ इस हॉल में आपको कोई बात ख़राब लगती है, बुरी लगती है, आपको बिल्कुल इजाज़त नहीं है कि आप बाहर जाके बताएं, हमें बताइए, सजेशन बॉक्स इधर रख देते हैं, आप उसमें बताएं। फिर इसी तरह कोई आपसे मशवरा करता है तो अलमुस्तशार व मोतमिनुन मशरा भी है। फिर इसी तरह आप देखिए कि धोखा और खयानत जो है ये दोनों आपस में बहुत ज़्यादा मिलती जुलती हैं। बाज़ दफ़ा आप देखिए कि दर्जी को आप कपड़ा सीना देते हैं, कभी वापस ही नहीं आया, ये खयानत है। आप पूछ भी कहते हैं जी सारा लग गया, ये छोटी छोटी चीज़ें हैं। ज़िंदगी में किसी के बारे में भी याद रखिए कि अगर कोई आपसे कहता है कि भाई आपकी ये मेरी चीज़ आप नहीं रख सकते तो नहीं रखना। क्या दवाइयों में मिलावट खयानत नहीं है? ठेकेदार जो मटेरियल यूज़ करते हैं उसमें कमी बेशी क्या नहीं है? आप देखिए मशरूबात में, मसालों में, दूध में, दही में मिलावट, गोश्त को धो धो के बेचते हैं जिसमें इतना पानी का वज़न आ जाता है, क्या ये खयानत नहीं है? कैसे हमारे मुल्क में ईमानदारी आएगी, कैसे इस्लाम आएगा अगर ये नहीं है? फिर आप देखिए एक और बहुत बुरी किस्म है खयानत की, इल्मी खयानत है। ऐसी तालीम का क्या फ़ायदा जो आपने सिर्फ गैस पेपर पढ़ के आपने नंबर्स लिए, किसी को पैसे दे के आपने वहाँ जाकर अपने लिए नंबर्स ले लिए, ऐसी बेईमानी से हासिल किए हुए इल्म से आगे जाकर हलाल कहाँ मिलेगा? फिर इसी तरह आप देखिए इश्तहारात, कितनी झूठी मुबालगा आरई करके लोगों को झूठ के पलंदों में चीज़ें बेच रहे हैं, कहते कुछ हैं, ऊपर क्या लिखा है। किसी ने एक मुझे पिक्चर दिखाई, ऐड था कैसी कैचअप, टमाटो कैचअप जिसमें एक टमाटर भी नहीं है, कैन यू बिलीव? वो माया घोलते हैं जिसको आप कह लें कॉर्नफ्लावर, उसमें सुरख रंग करके तो आपको चीनी डाल उल के खिलाते हैं, जी ये केचप खाइए आप, एक टमाटर भी नहीं है जिस केचप में। बाहर के मुल्कों में ऐसे, हमारे पास वहाँ नॉर्वे में उसके ऊपर लिखा होता है, इतनी सी बॉटल है और उसमें उन्होंने वज़न लिखा हुआ है कि इसमें 1 किलो या 1.5 किलो टमाटर डले हैं, कम होंगे तो उनको पकड़ लीजिए। फिर इसी तरह खयानत की एक किस्म, वादे को पूरा न करना। मैं आती हूँ अभी, ठीक है करते हैं, हम आएँगे जी, कोई नहीं आते, वक्त पर नहीं आते, शादी हाल में कार्ड पे लिखा हुआ 6 बजे और आप 8 बजे के बाद जाते हैं, ये भी खयानत है। ये सारी छोटी छोटी चीज़ें जिसने आज हमारे मुल्क में फ्रस्ट्रेशन पैदा किया हुआ है। हवाई जहाज़ एक ख़ास हद तक वज़न ले जाने की इजाज़त है, आप छुपा छुपू के ज़्यादा ले जाएं। वो कहते हैं आप देसी घी नहीं लेके जा सकते, खाने की चीज़ें नहीं ले जा सकते, हमारे लोग जो छुपा छुपू के कैनों में डाल के अंदर बाहर ले जाते हैं, गलत है। फिर इस तरह झूठे वीज़े लगवाना, उमरे के वीज़े लगवा कर सऊदी अरब जाना और हज तक वहीं रुके हुए छुप गए, ये भी खयानत आती है। किसी मुल्क की नेशनैलिटी आप ले लेते हैं और आप उसके कवानीन को नहीं मानते, ये भी खयानत है। फिर इसी तरह से आप देखें इनकम टैक्स का चुराना, खयानत है और क्या है। आप कहते हैं यहाँ भी तो लुटेरे ही बैठे हैं तो आप क्यों बन रहे हैं उनमें एक, आप अपने काम को बिल्कुल रखिए। आज हो क्या गया कि मजदूर तक पे भी किसी को एतबार नहीं रहा, सब्ज़ी वाले पे नहीं, ऊपर वो बड़े अच्छे फ्रूट्स रखेंगे, अंदर पेटी में गले सड़े फल होंगे, तो करने का मतलब क्या है? सारी बात का एंड अप क्या है कि अमानत को अगर आपने मैंने अपनी ज़िंदगी में ले आए और इस बात पे जो बातें मैं आज डिस्कस कर रही हूँ इस मुल्क में लगा दिया तो ये मुल्क दुनिया का बेहतरीन मुल्क होगा। बाहर के मुल्कों की ये तो खूबी है ना कि वो झूठ नहीं बोलते, क्योंकि उन्होंने अपने लिए एक स्टैंडर्ड सेट किए हुए हैं। हत्ता के फरमाए कि तुमने किसी को गुसल दिया है, उस मैयत के जिस्म पे कोई ऐब देख लिया है, तुम उसका जिक्र नहीं कर सकते दूसरे के साथ। शोहर को इजाज़त नहीं है अपनी बीवी की छुपी हुई बातें अपने दोस्तों में बताएं। हम औरतें हैं ना, अब हम सब औरतों में बैठे हैं, मुझे इजाज़त नहीं है कि मैं घर जाकर कहूँ वहाँ एक इतनी प्यारी लड़की है, वो ऐसी हसीन है कि मेरे शोहर का दिल करने लगे उसको देखने को। किसी औरत को इजाज़त नहीं है किसी दूसरी औरत की इतनी तारीफ अपने शोहर से करने की कि उसके शोहर के दिल में इश्तहा आने लगे कि मैं भी तो उसको देखूं। ये सब चीज़ें आप देखिए कि अल्लाह ताला ने जो दीन मुझे आपको दिया इससे अपने ऊपर लेकर सोचें तो कितना हमारा दीन खूबसूरत हो। क्या आपको ये बातें सुनकर इस्लाम पे प्यार नहीं आ रहा? और अगर ये चीज़ें टीचर्स के अंदर आ जाएं हम जैसे लोगों में ये स्टूडेंट्स में आ जाएं तो आप मुझे बताइए कि इस मुल्क का कैसा मामला होगा। फिर आप देखिए दफ्तरी उमूर हैं, कागज़ पेंसिल फ़ोटो कापियाँ टेलीफोन एक्स्ट्रा यूज़ करना, गाड़ी दी आपको ऑफिस ने क्या, वक्त पे आइए वक्त पे जाइए, आप उस गाड़ी की टैक्सी बनाकर सारे शहर में पैसे कमाते फिरें, आप सारे ख़ानदान को कह रहे हैं कि अच्छा जी जाएँ जिधर गाड़ी लेनी है मैं बुलवाता हूँ, आपको फ्री मेडिकल मिल रहा है, आप अपनी अम्मी की दवाइयाँ उसी फ्री मेडिकल के नाम पर ले लें, ख़यानत है। कितना मिसयूज़ करते हैं लोग अपनी सहूलतों को जो अल्लाह ने दी होती हैं, ये वो कंपनी वाले ना भी पूछ सके लेकिन क़यामत के दिन तो ये होगा। फिर इसी तरह आप देखिए होटल में गए खाना खाए सामने टेबल पे उन्होंने नमक मर्च केचप्स रखी हैं, जितनी मर्जी यूज़ कर लें, आप जेब भर के जेब में डाल लेते हैं टिश्यू पेपर। होटल में गए उन्होंने आपके लिए एक्सेसरीज रखी होती है, इस्तेमाल कर लीजिए आप और मंगा लीजिए जो भी, लेकिन आप वहाँ से एक्स्ट्रा ले लें कि थैले भर भर के लें, होगा क्या? याद रखिए ये थोड़ी थोड़ी चीज़ों की लालच नहीं। बाज़ लोगों के घरों में आप देखें तो यार एयरपोर्ट्स और जहाज़ों में से ली हुई इतने इतने थैले भरे होते हैं, नहीं जी हमारे लिए हैं, अंदर उन्होंने ज़रूरत के लिए कुछ चीज़ें रखी होती हैं, आप गए सारी आप ही उठा के ले आए, ख़यानत है। चमचे छुरियाँ कांटे ये तो सब माफ़ करवाइए इन कंपनीज को, खत लिख लिख कर अगर आपने नहीं की हुई क़यामत के दिन हो सकता है पी आई ए आपकी मेरी नेकियाँ ले जाए कि हमने सारी उनके खपले करके रखे हुए हैं। तो जब एहसास नहीं होता ना तो हम छोटी बड़ी बहुत सारी चीज़ों को लेकर आते हैं। फरमाया कि दरख्त की एक शाख शाख तो छोड़िए टहनी ट्विग छोटी सी, इतनी भी किसी से बगैर पूछे चीज़ ले ली, क़यामत के दिन जब तक उसको वापस नहीं करोगे वो तुमसे उसका हिसाब ले सकता है। अपने बारे में ये सोचा करें मैंने सबको माफ़ किया, लेकिन अगर आपने किसी के लिए कुछ किया हुआ है तो उससे माफ़ी मांगिए, उससे इजाज़त लीजिए, वरना ये पाँचवा पारा आपका मेरा ज़्यादा फ़ायदा नहीं देगा। फिर आप देखिए पब्लिक प्लेसेस होती हैं वहाँ जाके कचरा फेंकना, ख़यानत है, आप गंदगी को बढ़ा रहे हैं, आप वहाँ जाकर वहाँ की ट्रॉलियाँ उनकी घरों में ले आते हैं, फूल पत्ते तोड़ रहे हैं, रास्ते चलते जाकर आप वहाँ से गंदगी फैला रहे हैं। आप बाहर के मुल्कों में जाएं बिलीव मी अगर चाय का एक धब्बा भी उनकी ट्रेन में गिर जाए ना उनसे तो पहले नैपकिन से उसको साफ़ करते हैं फिर बाकी पीते हैं, वो कहते हैं हमने अपना मुल्क गंदा नहीं करना। जब उनका 14 अगस्त आता है यानी आपका 14 अगस्त जिसका कह लीजिए, पूरा शहर बाहर निकल कर अपना मुल्क साफ़ कर रहा होता है, कंकरियाँ चुनते पत्थर उठाते चीज़ें ये वो इस तरह। फिर इसी तरह बच्चों के साथ हम ख़यानत घरेलू मामलात में छोटी छोटी ख़यानतें हम करते हैं, बस आप अपने बच्चों के दोस्त हैं उनके सामने झूठ बोल रहे हैं, कह दो बेटा मैं घर में नहीं हूँ, फिर बच्चा कहीं से हो क्या सुनो नानी क्या कर रही थी, और ख़ासतौर पर अगर दादी के घर से आया हो दादी क्या कर रही थी, पुप्पो क्या कर रही थी, चची क्या कर रही थी, घर में कौन आ रहा था, क्या पका हुआ था, खिलाया था खाना, आप क्या बच्चे की तरबियत कर रहे हैं, उसको तो इतनी आदत हो, बस बच्चियाँ इतनी चलाक हो जाती हैं फिर आके चपड़ चपड़ सुना रही होती हैं मुझे तो खाना ही नहीं दिया दादी ने, मुझे तो पुप्पो ने खाना ही नहीं दिया। ये चीज़ें अपने अंदर से निकालनी है क्योंकि ये चीज़ें दुरुस्त नहीं होती। अल्लाह से ये दुआ कीजिए कि हमारे लिए इन सारी मामलात को आसान करें। किराए पे घर लिया हुआ है आप उस घर की केयर कीजिए, वरना क़यामत के दिन सारे मालिक मकानों ने आके हमें पकड़े होना है कि ये तुमने हमारे घर का हाल क्या किया। आज तो हाल है घर भी ले लेते हैं किराया भी नहीं देते, जाते हुए उसको उखाड़ते हैं। बिजली की ख़यानत है, मीटर बंद कर दिया, कभी कम कर दिया, कभी तेज़ कर दिया, 400-500 देकर किसी बंदे से उसको चेंज करवा के बैठते हैं। एक सवाल आ सकता है आपके जहनों में, क्या बच्चों के मामलों पर नज़र नहीं रख सकते, मायना देखें बच्चे क्या करें, देख सकते आप और उनको बता दीजिए, हम कभी भी आपका फोन उठा सकते हैं, हम आपके मैसेज चेक कर सकते हैं, और सबसे बड़ी बात है बच्चों को इत्मीनान में लीजिए कि आपको वो खुद ही बता दें, छुप छुप के उनकी बातें सुनना करना। फिर इसी तरह ससुराल की बातें अमानत हैं, आप जाकर मैके में जो दुखड़े सुना रही हैं सास के और नंदों के भाभीियों के, और इसी तरह मैके की बातें भी अमानत है कि आप ससुराल में जाकर अपने मैके वालों की बातें बताती जाएं। ताक झांक बुरी चीज़ है, आपको सोचने का तरीका आ रहा है ये सुनते हुए सब कुछ, तो क्या पता चला कि ख़यानत का ताल्लुक़ ज़िंदगी के हर मोड़ से है। बस दफ़ा लोग नौकरों के ज़रिए से किसी के घरों के हालात पूछते हैं, ख़यानत है ये, इससे बच के रहिए। काम करने वाली मासियाँ घर में देवरानियाँ जठानियाँ आपस में बातें करती हैं, मासियाँ वो बातें आगे सासों को कर देती हैं, सासें भी कुरेती हैं मैं घर से जाती हूँ तो कौन आता है, ये सब ख़यानत है। बस लोग मस्जिद नबी से चोरियाँ करके लाते हैं कुरान, कहते हैं मदीने का कुरान है, आपको तो उन्होंने अब ज़ुबान में तर्जमे वाले कुरान रखना ही छोड़ दिए हैं क्योंकि लोग उठा उठा कर ले जाते हैं। तो सबसे बड़ी ख़यानत अल्लाह से कि हम कलमे का हक अदा ना करें, वादा अलस्त सूरत अल अराफ 172 में हम कर चुके हैं उसको ना पूरा करें, اور پھر انسانی معاملات میں بدترین خیانت اساتذہ کرام کی خیانت. آج کی ٹیچر سکلز میں آپ لوگ یہ اپنے لیے نیت کر لیجئے کہ میں اگر کہیں جاب کرتی ہوں میں نے حق ادا کرنا ہے, واقعی بچوں کی تعلیم تربیت کا خیال ہے, اور جو بھی سکھانے جاتی ہوں کیا میں خود اس پہ عمل کرتی ہوں کہ نہیں کرتی, اور جعلی سرٹیفکیٹس بنانا, جھوٹی میڈیکل سرٹیفکیٹس لینا, چھٹیاں لینا, یہ سب خیانتیں ہیں. اور خیانت کی کتنی کامن قسم ہے جس کو آج کوئی خیانت سمجھتا نہیں, وہ ہے نامحرم کو دیکھنا, چاہے وہ کرکٹر ہے, گلوکار ہے, اداکار ہے. جب ہم محبت بھری نظروں سے دیکھتے ہیں اور ان کے پوسٹرز کمروں میں لگا کر اپنی وارڈروبس میں اور اپنی پروفائلز پہ لگی ہوئی ہیں, اپنے فیس بک پہ, اپنے کٹ کیٹ اور چٹ چیٹ اور چیٹ باکس کیا کچھ رکھے, یاد رکھیے کسی لڑکی کا کسی لڑکے کو اس نظر سے دیکھنا کیا ہینڈسم ہے, کیا اسمارٹ ہے, یہ بھی آنکھوں کی خیانت ہے. تو اللہ تعالیٰ آپ کو مجھے ان ساری چیزوں سے بچا کے رکھے, اپنی حفاظت کرنی ہے, اور جتنا زیادہ ہم ان چیزوں کو دیکھیں گے ہم اپنے آپ کو ان چیزوں سے اللہ تعالیٰ ہمیں بچائے گا بھی ضرور. کیونکہ آپ کا میرا کام کیا ہے کہ ہم دعا کریں کہ اے مالک ہم اپنی حیثیت سے ان ساری چیزوں سے نہیں بچ سکتے, یہ تیری شان ہے کہ تو ہمیں اس سے بچائے گا. تو جو ہم نے سلائڈز میں پانچویں پارے میں جو خیانت کے موضوع پہ چیزیں دیکھی تھی, اگر آپ ان ساری چیزوں کو اپنے سامنے رکھ لیں تو الحمدللہ مجھے لگتا ہے کہ خیانت اے ٹو زی ہم اس پہ بات کر چکے ہیں. اللہ تعالیٰ آپ کی میری اس میں مدد بھی فرمائے اور ہم سب کو اس بات کی توفیق دے دنیا میں اپنے حساب کر لیں اس سے پہلے کہ ہمارا آخرت میں حساب ہو. اور یاد رکھیے وہاں حساب بڑا مشکل ہوگا. حدیث میں آتا ہے جس نے کسی کی چیز چوری کی ہوگی یا خیانت کی ہوگی تو قیامت کے دن وہ چیز اس کو دکھائی جائے گی اور اسے کہا جائے گا یہ پکڑو اور جس کی تھی اس کو ادا کر دو تو تمہاری جان چھوٹ جائے گی. وہ لینے آئے گا نا تو وہ چیز اوپر سے جہنم کے منہ سے, جیسے تنور کو ذہن میں لائیے, وہ چیز نیچے پھینکی جائے گی, وہ اوپر سے پوری تہوں سے گزرتی ہوئی نیچے آ جائے گی. وہ شخص اس چیز کو لینے کے لیے جہنم کی ساری گہرائیوں کو ناپتا ہوا بڑی مشکل سے تہ میں سے اس چیز کو اٹھائے گا اور واپس جائے گا, جو ہی اوپر جائے گا دوبارہ وہ چیز اس کے ہاتھ سے پھسلے گی اور اسی طرح اس کو قیامت تک عذاب ہوتا رہے گا. انسانی معاملات بہت اہم ہیں, بہت اہم ہیں. آپ نے میں نے ان ساری چیزوں سے اپنے آپ کو بچا کے رکھنا ہے, اور پھر بھی یہی کہنا ہے کہ اللہ اپنی کوشش سے تو ہم کر رہے ہیں لیکن ہم سے ہو نہیں پا رہا, تو ہمارے لیے ان ساری چیزوں کو آسان کر دیں.